मशाल कत्ल केस में मरकजी मुलजिम के लिए सजाए मौत का फैसला। अस्मा कत्ल केस का मरकजी मुलजिम डीएनए शवाहिद मिलने के बाद गिरफ्तार और दुनिया का ताकतवर तरीन रॉकेट खलाई सफर पर रवाना। ये बीबीसी उर्दू सर्विस है, नाज़िश ज़फ़र से खबरें सुनिए। सूबा खबर पख्तूनख्वा के शहर हरिपुर में इंस्तादे दहशतगर्दी की एक अदालत ने मिशाल खान कत्ल केस का फैसला सुनाते हुए मरकजी मुलजिम को मौत की सज़ा सुनाई है, जबकि मजमू तौर पर 31 मुलजमान को सज़ा और 26 मुलजमान को बरी किया गया है। केस में 4 मुलजमान ताहाल मफरूर हैं। तफसीलात के साथ अब्दुल्ला फारूकी।
हरिपुर में इंसदादे दहशतगर्दी की अदालत ने मरकजी मुलजिम इमरान अली को मौत की सज़ा सुनाई है। 5 मुलजमान को 25 जबकि 25 मुलजमान को 4-4 साल कैद की सज़ा सुनाई गई। फैसले के बाद मिशाल खान के भाई एमल खान ने मकामी मीडिया से गुफ्तगू करते हुए कहा कि वो अपने वकील से मशवरा करेंगे कि वो फैसले से मुतमईन हैं या नहीं। उनका मजीद कहना था कि खैबर पख्तूनख्वा हुकूमत मफरूर मुलजमान को भी गिरफ्तार करे और इंसाफ के कटहरे में लाए।
मशाल खान के वालिद इकबाल लाला ने बीबीसी से गुफ्तगू करते हुए कहा है कि उन्हें केस में इंसाफ नहीं मिला। उनका मजीद कहना था कि ये बात समझ से बालातर है कि इतने वाज़े शवाहिद के बाद 26 मुलजमान को रिहा कैसे कर दिया गया, जबकि तहरीक इंसाफ से ताल्लुक़ रखने वाले रुकन कौमी असम्बली शौकत यूसुफ़ई ने मीडिया से गुफ्तगू करते हुए कहा है कि सूबाई हुकूमत मशाल केस में बरी किए गए मुलजमान के खिलाफ अपील दायर करेगी। खबर पख्तूनख्वा के ज़िला मर्दान की पुलिस के मुताबिक डीएनए रिपोर्ट आने के बाद 4 साल बच्ची अस्मा से जिंसी ज्यादती की कोशिश और उनके कत्ल के मुकदमे के मरकजी मुलजिम को गिरफ्तार कर लिया गया है। तफसीलात बता रहे हैं फारान रफ़ी।
मर्दान की रीजनल पुलिस ऑफिसर आलम शिनवारी ने बुध को एक प्रेस कॉन्फ्रेंस में बताया कि 15 साल मुलजिम आसमा का करीबी रिश्तेदार है जो कि उसके घर के करीब ही रहता था। उन्होंने कहा कि मुलजिम के डीएनए बच्ची के खून के एक कतरे से मैच किया जो एक पत्ते पर था और पुलिस को खेतों से मिला था। मुलजिम ने अपने एक दोस्त को बच्ची के कत्ल के बारे में बताया था, ताहम उसने पुलिस को इस जिम्मे में ला इल्म रखा। पुलिस ने मुलजिम के इस दोस्त को भी गिरफ्तार कर लिया है। मर्दान के इलाके गुज्जरगढ़ी की 4 साल अस्मा को जनवरी के दूसरे हफ्ते में अगवा किया गया था, जिसके बाद उनकी लाश करीबी खेतों से मिली थी।
अमरीकी नायब सदर माइक पेंस ने शिमाली कोरिया और जनूबी कोरिया के दरमियान बढ़ते हुए ताल्लुकात के हवाले से सख्त तंबीह जारी की है। ख्याल रहे कि दोनों ममालिक जुम्मे को होने वाली ओलंपिक्स की इफ्तिताही तकरीब में एक बैनर के नीचे मार्च करेंगे। तफसीलात के साथ नादिया सुलेमान।
जापान के दारुल हुकूमत टोक्यो में बात करते हुए अमरीकी नायब सदर माइक पेंस ने कहा है कि शिमाली कोरिया रूए ज़मीन पर सबसे ज्यादा जाबिराना हुकूमत है। उन्होंने ये भी कहा कि शिमाली कोरिया ने इटली में मुनक़िदा 2006 के ओलंपिक्स में जनूबी कोरिया के साथ एक बैनर तले मार्च किया और सिर्फ 8 माह बाद ही अपने पहले जौहरी हथियार का तजुर्बा किया। उधर जनूबी कोरिया ने ऐलान किया है कि शिमाली कोरिया के रहनुमा किम जोंग उन की छोटी बहन ओलंपिक्स की इफ्तिताही तकरीब में शिरकत करेंगी।
ख्याल रहे कि इससे कब शिमाली कोरिया से ताल्लुक रखने वाले खिलाड़ियों, सहाफ़ियों और चीयरिंग स्क्वाड के अराकीन पर मुश्तमिल 280 अफराद का काफिला जनूबी कोरिया पहुंच चुका है। इंडिया की शिमाली रियासत उत्तर प्रदेश में पुलिस एक गैर तरबियत याफ्ता डॉक्टर को तलाश कर रही है, जिनके मुतालिक खदशा है कि वो 30 से ज़्यादा अफराद में एड्स की वजह बनने वाले HIV वायरस दाखिल करने का सबब बने। डॉक्टर पर इल्ज़ाम है कि वो उत्तर प्रदेश के देही इलाकों में लोगों को सस्ता इलाज देने का दावा करते रहे और इस दौरान उन्होंने दर्जनों अफराद के इलाज के लिए एक ही सिरिंज मुतअद्दिद बार इस्तेमाल की। इस मसले की जानिब तवज्जो उस वक्त गई जब एक हुकूमती मेडिकल कैंप में 30 से ज़्यादा अफराद में HIV वायरस की तस्दीक हुई और इन सब के मुताबिक उन्होंने गैर तरबियत याफ्ता एक ही डॉक्टर से इलाज करवाने का एतराफ़ किया। अमरीकी कंपनी स्पेस एक्स ने फैल्कन हैवी नामी खलाई रॉकेट को फ्लोरिडा के कैनेडी स्पेस सेंटर से खलाई सफर पर रवाना कर दिया है। इस रॉकेट को अब तक का सबसे ज़्यादा ताकतवर रॉकेट करार दिया जा रहा है। तफसीलात के साथ उबैद मलिक।
फैल्कन हैवी रॉकेट के मुतालिक कहा गया है कि अब दस्तयाब खलाई गाड़ियों में ये सबसे ज्यादा बासलाहियत है। इसका डिजाइन ऐसा है कि ये जमीन के मदार में 64 टन वजनी सामान लेकर जा सकता है, यानी ये खला में लंदन की 5 डबल डेकर बसों के साथ परवाज कर सकता है। स्पेस एक्स के सरबराह एलन मस्क ने कहा है कि नए रॉकेट की पहली फ्लाइट की कामयाबी और नाकामी के इम्कान बराबर हैं। इस रॉकेट को फ्लोरिडा में उसी जगह से रवाना किया गया जहां से पहले आदमी ने चांद का खलाई सफर शुरू किया था। इस मिशन का हतमी मकसद इंसानों को मरीख तक ले जाना है।
रॉकेट की सलाहियतों के मुतालिक मजीद जानना चाहें तो विजिट कीजिए bbcurdu.com। ये खबरें आप बीबीसी उर्दू सर्विस से सुन रहे हैं। بی بی سی اردو کے فیس بک پیج پر مختلف خبروں کے حوالے سے آپ اپنی رائے لائکس اور کامنٹس کی صورت میں شیئر کرتے ہیں جنہیں ہم بلٹن میں شامل کرنے کی کوشش بھی کرتے ہیں۔ آج کی بڑی خبر مشال کیس پر فیصلے کے حوالے سے ایک پوسٹ پر محمد سعید نے لکھا کہ جب سب ملزمان کی ویڈیو موجود ہے تو کچھ ملزمان کو چھوڑا کیوں گیا۔ اسی خبر کے حوالے سے احمد محمود نے لکھا کہ فیصلے کے بعد شاید مشال کے گھر والوں کا غم کم ہو سکے۔ خبروں کے حوالے سے آپ بھی اپنی رائے دینا چاہیں تو بی بی سی اردو کے فیس بک پیج پر دے سکتے ہیں۔ بلٹن میں مزید خبریں شامل کرتے ہیں۔ صوبہ بلوچستان کے اسمبلی کے بدعنوانی کے الزام میں گرفتار رکن میر اظہار حسین کھوسا کو 14 روزہ ریمانڈ پر نیب کے حوالے کر دیا گیا ہے۔ تفصیلات کے ساتھ کوئٹہ سے محمد قاسم۔
صوبائی وزیر خوراک کی حیثیت سے میر اظہار حسین کھوسا کو محکمہ خوراک میں مبینہ طور پر 28 کروڑ روپے کے خورد برد کے الزام میں گرفتار کیا گیا تھا۔ انہیں آج احتساب عدالت میں پیش کیا گیا۔ استغاثہ کی درخواست پر احتساب عدالت نے اظہار کوسا کو 14 روزہ ریمانڈ پر نیب کے حوالے کر دیا۔ اظہار کوسا بلوچستان اسمبلی کے موجودہ اراکین میں سے دوسرے رکن ہیں جن کو بدعنوانی کے الزام میں گرفتار کیا گیا۔ اس سے قبل سابق مشیر خزانہ میر خالد لانگو کو بھی بدعنوانی کے الزام میں گرفتار کیا گیا تھا۔
میں فوج کا کہنا ہے کہ اگر ضرورت پڑنے پر مالدیپ فوج بھیجنا پڑی تو وہ تیار ہیں۔ اس سے قبل بحر ہند پر واقع مالدیپ کے صدر عبداللہ یامین نے ملک میں ایمرجنسی کا اعلان کیا تھا۔ سیاسی کشیدی کے پیش نظر ملک کے جلاوطن سیاسی رہنما اور سابق صدر محمد ناشید نے انڈیا سے اپیل کی تھی کہ وہ ایسے مندوب کا گروہ مالدیپ بھیجے جسے انڈیا کی فوج کی حمایت حاصل ہو۔ تائیوان کے شہر والین میں ایک شدید زلزلے کے بعد 5 افراد ہلاک اور 200 سے زیادہ زخمی ہوئے ہیں۔ اطلاعات کے مطابق درجنوں افراد لاپتہ بھی ہیں۔ تائیوان میں حکام کا کہنا ہے کہ لاپتہ ہونے والے افراد میں 17 سیاح بھی شامل ہیں جن میں سے زیادہ کا تعلق چین اور ہانگ کانگ سے ہے۔ زلزلے میں ایک 10 منزلہ عمارت خطرناک طور پر ایک طرف کو جھک گئی ہے اور کئی لوگوں نے اسکولوں، پارکس اور جمنیزیم میں رات گزاری۔ اور اس وقت جانیے دنیا بھر سے کھیلوں کی خبریں عبدالرشید شکور سے۔
انگلینڈ اور آسٹریلیا کے درمیان ہوبارٹ میں سہ فریقی T20 سیریز کے دوسرے میچ میں آسٹریلیا کو جیتنے کے لیے 156 رنز کا ہدف ملا ہے۔ انگلینڈ نے پہلے بیٹنگ کرتے ہوئے 155 رنز بنائے اور اس کے 9 کھلاڑی آؤٹ ہوئے۔ ڈیوڈ ملان نے 5 چوکوں اور 2 چھکوں کی مدد سے 50 رنز اسکور کیے۔ گلین میکسویل نے 3 وکٹیں حاصل کیں۔ بھارت اور جنوبی افریقہ کی کرکٹ ٹیمیں آج کیپ ٹاؤن میں تیسرے ون ڈے انٹرنیشنل میں مد مقابل ہیں۔ بھارت کو 6 میچوں کی سیریز میں 2-0 کی برتری حاصل ہے۔ بنگلہ دیش اور سری لنکا کے درمیان دوسرا ٹیسٹ میچ کل سے ڈھاکہ میں شروع ہو رہا ہے۔ چٹاگونگ میں کھیلا گیا پہلا ٹیسٹ میچ ڈرا ہو گیا تھا۔ عالمی نمبر 1 رافیل نڈال نے اس سال جون میں لندن کے کوئنز کلب ٹینس ٹورنامنٹ میں شرکت کی تصدیق کر دی ہے۔ نڈال فٹنس مسائل کی وجہ سے پچھلے 2 سال سے کوئنز کلب ٹورنامنٹ نہیں کھیل پائے ہیں۔ گزشتہ ماہ وہ انفٹ ہونے کے سبب آسٹریلین اوپن کا کوارٹر فائنل بھی جاری نہ رکھ پائے۔ برطانیہ کے اینڈی مرے نے بھی کوئنز کلب ٹینس ٹورنامنٹ کھیلنے میں دلچسپی ظاہر کی ہے، وہ بھی کافی عرصے سے انفٹ ہیں۔ رونالڈ کومن کو ہالینڈ کی فٹ بال ٹیم کا مینیجر مقرر کیا گیا ہے۔ ہالینڈ کی ٹیم اس سال ورلڈ کپ کے لیے کوالیفائی کرنے میں کامیاب نہیں ہو سکی ہے۔ افغانستان نے زمبابوے کے خلاف دوسرا T20 17 رن سے جیت کر سیریز 2-0 سے اپنے نام کر لی۔ سوانسی نے ایف اے کپ میں ناٹنگم سٹی کو 1 کے مقابلے میں 8 گول سے شکست دے دی۔ ہرڈلز فیلڈ نے برمنگم سٹی کے خلاف 4-1 سے کامیابی حاصل کی۔ اب 5ویں راؤنڈ میں اس کا مقابلہ مینچسٹر یونائیٹڈ سے ہوگا۔ کھیلوں کی عالمی ثالثی عدالت نے آج ان 15 روسی ایتھلیٹس اور کوچز کی اپیلوں کی سماعت شروع کر دی ہے جنہیں انٹرنیشنل اولمپک کمیٹی نے سرمائی اولمپکس میں حصہ لینے سے روک دیا ہے۔ انگلش کاؤنٹی ایسیکس نے پیٹر سڈل کے بعد اب آسٹریلوی لیگ اسپنر ایڈم زیمپا سے بھی معاہدہ کر لیا ہے۔ زیمپا ایسیکس کی طرف سے T20 میچوں میں حصہ لیں گے۔
دنیا بھر سے کھیلوں کی خبریں آپ نے جانی، پاکستان بھر سے موسم کا حال جانیے نادیہ سلیمان سے۔
محکمہ موسمیات کے مطابق آئندہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم سرد اور خشک رہے گا۔ آئندہ 48 گھنٹوں میں بھی موسم ایسا ہی رہے گا، تاہم گلگت بلتستان میں بعض مقامات پر ہلکی بارش اور پہاڑوں پر ہلکی برف باری کا امکان ہے۔ آج سب سے زیادہ سردی کوئٹہ اور اسکردو میں پڑی، جہاں کم سے کم درجہ حرارت -8°C ریکارڈ کیا گیا۔ اسلام آباد میں کم سے کم درجہ حرارت 2°C، پشاور 3، لاہور 7 اور کراچی میں 11°C ریکارڈ کیا گیا۔
شامل خبروں کے حوالے سے اپنی رائے دینا چاہیں تو بی بی سی اردو کے فیس بک پیج پر دیجیے۔ یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔